This is VOA News coming to you by remote. I'm Gene Randall. There has been an overnight coronavirus scare in South Korea. Dozens of cases stemming from a Seoul entertainment district and 2,100 nightclubs and other leisure establishments have been ordered to shut down. South Korea is looking to contain the surge as effectively as it has done with others. The death toll among COVID-19 cases in the country is 256, with close to 11,000 cases. Social distancing in South Korea was eased when the number of new cases was less than 10 for five consecutive days. That ended this week. There have been virus outbreaks at three animal slaughterhouses in Germany. Local officials are now charged with working to stem any new spread, part of a plan for Germany to gradually ease pandemic restrictions. It has lost 7,500 lives to the virus. Pakistan today is allowing shops, factories, construction sites, and other businesses to reopen, despite a large-scale move up in COVID-19 cases, 1,600, bringing the total to about 27,500 with 618 fatalities. Pakistani Prime Minister Imran Khan explains the government cannot support millions of families that depend on daily wages. But he warns if the public fails to observe existing social distancing guidelines, strict controls will be reimposed. Clearly, the numbers in Pakistan, Germany, and South Korea highlight the risks of loosening restrictions early. In Italy, after more than 2 months of lockdown, this is the first weekend people have been allowed out for more than just work and necessities. And in Rome, the Campo dei Fiori flower and vegetable market has attracted large crowds. In Spain, health officials plan to allow the reopening of regions where hospitals have demonstrated a readiness to handle a potential second wave of coronavirus infections. Spain is one of the world's largest COVID-19 death tolls, officially put at 26,299. More news online at voanews.com. You can also use our convenient, easy-to-use mobile app. This is VOA News. British Prime Minister Boris Johnson delivers a nationwide address tomorrow and is expected to talk about how and when the UK will be able to ease its lockdown. The country's environment minister says there will be no dramatic change overnight. Britain is second only to the United States in the number of lives lost to the pandemic, more than 31,000. Globally, the case count is approaching 4 million, with more than 275,000 deaths. The numbers come from a Johns Hopkins University running tally. Here in the U.S., dozens of states are modifying or removing pandemic restrictions, this despite rising death tolls in many areas of the country and without a grand strategy for how to move ahead. The Associated Press reports that proposed reopening guidelines from the Centers for Disease Control was put on the shelf by the White House at the highest level. The advisory was put together by President Donald Trump's coronavirus task force and is designed to help business owners, faith leaders, educators, and state and local officials carry out their reopening plans with safety as a key. The AP says only after an earlier report this week did the Trump administration order that parts of the CDC advisory be fast-tracked for approval. When it comes to restarting the American economy, there is growing pressure from the unemployment numbers. Joblessness in the United States has reached Great Depression levels. April saw 20.5 million people lose work and unemployment reached 14.7%. There is a widespread belief the actual figures may be much higher. The argument for caution in a reopening is implicit in coronavirus numbers. Close to 1.3 million COVID-19 cases in the U.S. and more than 77,000 lives lost. But there is good news from the state of New York, where over 26,000 people have been lost to the virus, including another 228 in the latest daily report. But hospital admissions, the use of ventilators, and new cases continue their declines. Among those who have tested positive for COVID-19 in the U.S., a personal White House valet to President Trump and Vice President Mike Pence's press secretary. In Brazil, now with 10,000 deaths, the northeastern city of Fortaleza is putting roadblocks in place to allow only essential services. Many provincial leaders in Brazil have chosen to defy embattled President Jair Bolsonaro, who has steadily talked down the dangers of the pandemic and pushed for getting the economy back on track. Russian President Vladimir Putin has marked Victory Day, the anniversary of the defeat of Nazi Germany in World War II. The celebration in Moscow was muted by the pandemic. The usual military parade was canceled, and Putin delivered only a short address honoring the valor and suffering of Soviet troops. And he laid flowers at the tomb of the unknown soldier outside the Kremlin wall. More news online at voanews.com. You can also use our convenient mobile app. Via remote, I'm Gene Randall, and this is VOA News.
السلام علیکم. وائس آف امریکہ واشنگٹن سے آج کے خصوصی شو کے ساتھ میں ہوں یاسمین جمیل. جیسا کہ آپ سبھی جانتے ہیں کہ گزشتہ چند روز سے ہم پروگرام میں بات کر رہے ہیں ان پاکستانیوں کی جو دنیا کے مختلف ملکوں میں فلائٹس کی بندش کی وجہ سے یا کرونا لاک ڈاؤن کی وجہ سے یا کسی دوسرے مسئلے کی وجہ سے پھنس کر رہ گئے ہیں. ان پاکستانیوں کو وطن واپس لانے کے لیے پی آئی اے کی خصوصی پروازوں کا سلسلہ جاری ہو چکا ہے, اور اس سلسلے میں خاص طور پر امریکہ میں جو پاکستانی پھنسے ہوئے ہیں ان کے لیے 12 خصوصی پروازوں کی اجازت ملی ہے حکومت امریکہ کی طرف سے پاکستان کی حکومت کو. ان فلائٹس کی کیا صورتحال ہے اور یہ فلائٹس یہاں سے کب روانہ ہوں گی اور کب یہاں امریکہ میں پھنسے ہوئے پاکستانی واپس وطن جائیں گے, اس بارے میں گفتگو کے لیے اس وقت ہمارے ساتھ ٹیلی فون پر موجود ہیں پی آئی اے کے ترجمان عبداللہ حفیظ خان اسلام آباد سے. تو آئیے ان سے گفتگو کرتے ہیں. السلام علیکم عبداللہ حفیظ خان صاحب.
وعلیکم السلام, بہت شکریہ. It's always a pleasure to be on your show.
تو کچھ اپ ڈیٹ کیجیے ہمارے سننے والوں کو کہ اس وقت کیا صورت حال ہے پی آئی اے جو ہے امریکہ سے خاص طور پر اور دنیا بھر میں جو پھنسے ہوئے پاکستانی ہیں ان کو واپس لانے کے لیے اس کا کیا شیڈیول, پروازوں کا کیا شیڈیول ہے؟
بہت شکریہ. جیسے کہ آپ کو بتائیں کہ ہم لوگوں کا ایک ریلیف آپریشن جاری ہے. پہلی فلائٹ ہم نے 3 اپریل سے شروع کی تھی اور ہر 10 دن کا اسکیڈول ہم فائل کر کر کے ہم ڈفرینٹ پوری انفیکٹ اب تو پوری دنیا سے ہم نے لوگوں کو وطن واپس لے کے آئے اور 10,000 سے زیادہ لوگ پاکستان واپس پہنچے ہیں پی آئی کی فلائٹوں لے کے, اور تقریباً 20,000-22,000 لوگ ایسے ہیں جو کہ پی آئی کی فلائٹوں کے ذریعے اپنے اپنے ملکوں کی طرف واپس گئے. ابھی ہم لوگ کا فلائٹ آپریشن جو جاری, جو اگلا اسکیڈول ہمارا آیا ہے اس کے اندر ہماری فلائٹیں جو ہیں وہ یورپ میں ایمسٹرڈیم, فرینکفرٹ, آسلو, یو کے اور پیرس جائیں گی, جبکہ فار ایسٹ کے اندر ہماری فلائٹیں اب کوریا اور اب آسٹریلیا میں سڈنی جائیں گی. پہلے ہماری فلائٹ میلبرن گئی تھی, اب کراچی سے سڈنی فلائٹ ہماری آپریٹ ہوگی. مین وائل جو متحدہ عرب امارات کے اندر جو بہت سارے پاکستانی پھنسے ہوئے ہیں ان کے لیے ہمارا فلائٹ آپریشن ریگولرلی جاری ہے اور وہ دن کی 3 یا 4 فلائٹیں پاکستان ان لوگوں کو لے کے آتی. امریکہ کے لیے خوشخبری یہ ہے کہ جس طرح آپ جانتے ہیں کہ ہمیں امریکہ براہ راست پروازیں آپریٹ کرنے کی اجازت ملی تھی پچھلے ہفتے, اور ہم نے 12 پروازوں کی اجازت مانگی تھی جو کہ ہمیں مل گئی. اس پروازوں کے سلسلے کی پہلی پروازیں اسی ہفتے اپنی اڑان بھریں گی, اور پہلی 2 فلائٹیں جو ہیں وہ واشنگٹن جائیں گی, جبکہ اگلی فلائٹ جو ہے وہ نیو جرسی کے نیو یارک ایئرپورٹ کے اوپر لینڈ کرے گی. آپ کے تمام سامعین سے میری گزارش یہ ہے کہ چونکہ یہ پوری کی پوری فلائٹیں پاکستانی امبیسیز اور ہائی کمیشنز جو پوری دنیا میں ہیں وہ کنٹرول کر رہے ہیں اور ان کی ریکویسٹ کے اوپر پی آئی او آپریٹ کر رہی ہے, تو وہ تمام لوگ جو کہ ان فلائٹوں کے اوپر وطن واپس آنا چاہتے ہیں وہ فوراً سے پہلے اپنے قریبی پاکستانی سفارت خانے کے اوپر اپنے آپ کو رجسٹر کروائیں. جو ہم لوگوں کو لسٹیں سفارت خانہ پرووائڈ کرتا ہے ہم ان کو ٹکٹ ایشو کر دیتے ہیں. ان فلائٹوں کے اوپر جو امریکہ سے خاص طور پہ لگی ہیں یہ بھی پاکستانی امبیسی جو ہے وہ ان کو کوآرڈینیٹ کرتی ہے ساری کی ساری, تو تمام لوگوں کے ساتھ گزارش اگین یہ ہے کہ اپنے آپ کو وہاں پہ رجسٹر کروا لیں ان کے کنسرن لوگوں سے رابطہ کر کے. جب ہمارے پاس ان کی لسٹیں آ جائیں گی اور جن جن لوگوں کے ہمیں وہ کہیں گے ان لوگوں کو ہم ان فلائٹس کے اوپر وطن واپس لیں. اس سلسلے کی پہلی 3 پروازیں اگلے 1 ہفتے کے اندر ہی آپریٹ ہونی ہیں, تو بس یہی آپ کے تمام سامعین سے گزارش ہے کہ وہ رابطے میں رہیں اور وہ پاکستانی سفارت خانوں سے اپنے اپنے آپ کو منسلک رکھیں.
ٹکٹ کے بارے میں کچھ لوگ بہت پریشان ہیں یہاں پر, خاص طور پر وہ جو کہ بے روزگار ہو چکے ہیں اور 2 مہینے سے بے روزگاری کے عالم میں ہیں, ان کا یہ کہنا ہے کہ وہ اتنے ٹکٹس افورڈ نہیں کر سکتے جتنے مہنگے ان کو ٹکٹس مل رہے ہیں.
ہمیں یہ بات کی ریئلائزیشن ہے اور کوائٹ فرینکلی ہماری تمام تر ہمدردیاں ایسے تمام لوگوں کے ساتھ ہیں. فیئر جو ہے اس دفعہ حکومت پاکستان نے ہم لوگوں کو ڈیسائیڈ کر کے دیا تھا, ہماری کچھ ریکمنڈیشنز تھیں اس کے اوپر حکومت نے وہ فیئر ڈیسائیڈ کیا تھا. چونکہ آپ کو پتا ہے کہ یہ ساری فلائٹیں چارٹر کے زمرے میں آتی ہیں اور پی آئی او 1-way فلائٹس آپریٹ کر رہا ہے ان سیکٹرز کے اوپر, جس کا مطلب یہ ہے کہ پروازیں پاکستان سے خالی آ رہی ہیں صرف پاکستانیوں کو وطن واپس لے کے آنے کے لیے, لہٰذا ہماری جو کاسٹ آف آپریشن ہے وہ بہت زیادہ اوپر ہے. جیسا کہ ہمارے سی او نے اور بلکہ حکومت کا اپنا بھی اس کے اوپر کلیئر کٹ انسٹرکشن دیے ہیں کہ ان فلائٹوں کے اوپر سے چونکہ یہ ریلیف فلائٹ ہیں تو آپ نے کسی قسم کا منافع نہیں بنانا, کوئی پیسے نہیں بنانا, لیکن جو کاسٹ آف آپریشن ہے وہ تو وہ پورا کرنے ان کا ہونا پڑے گا. جہاں تک پی آئی کے فیئرس کا تعلق ہے، پی آئی کے فیئر تو بہت زیادہ کم ہیں، جو آپ دیکھتے ہیں کہ کچھ گلف کی کیریئرز نے اپنے فیئر اناؤنس کیے ہیں وہ $3,200 ون وے سے شروع ہو کے $10,000 تک ہے، ہمارا فیئر اس سے آدھا ہے. تو اس حساب سے تو ہم نے ہماری بھرپور کوشش یہ ہے کہ کسی طریقے سے کم بوجھ ہم ایسے لوگوں کے اوپر ڈالیں جو بحالت مجبوری وطن واپس لوٹنا چاہتے ہیں. لیکن تھوڑی سی مجبوری بھی ہماری بھی ہے کہ ہماری کاسٹ آف آپریشن بہت زیادہ ہے، جو کہ ہمیں اس کے اندر سے پوری کرنی پڑے گی.
تو کیا پھر وہ لوگ جو افورڈ نہیں کر سکتے وہ یہیں پھنسے رہے ہیں؟
نہیں، اس طریقے سے نہیں ہے کہ وہ افورڈ نہیں کر سکتے. میں دیکھیں، میں بار بار یہ کہنا چاہ رہا ہوں کہ اگر وہ کنسرن امبیسیز کے ساتھ اگر رابطے میں رہیں گے تو کوئی نہ کوئی طریقہ اور کوئی نہ کوئی رابطہ وہ کوئی ہو ہی جائے گا، اس طریقے سے کوئی ارینجمنٹ ان کا ہو جائے گا. پھر بھی جس جس طریقے سے ہماری فلائٹیں آپریٹ کریں گی، ہم یہ امید کرتے ہیں کہ ہوپ فلی تیسری یا چوتھی فلائٹ کے اوپر شاید ہم لوگوں کو ایسی ارینجمنٹس مل جائیں گے جس کے اوپر ہماری کاسٹ ہماری کم ہو جائے اور اس کا جو ہے امپیکٹ ریزلٹنٹلی فیئرس کے اوپر بھی آئے.
اچھا، وہ یہ بھی بعض لوگوں کو یہ بھی تشویش ہے کہ اتنے سارے پاکستانی یہاں پھنسے ہوئے ہیں، کوئی تو ان کے لیے کیا یہ 12 فلائٹس کافی ہوں گی؟
دیکھیں، ہم لوگوں نے ایک محتاط اندازے کے مطابق ڈیمانڈ کیلکولیٹ کی تھی، جس کے بعد ہم نے پروازوں کے لیے اجازت مانگی تھی. اگر ایسا ہوا کہ 12 پروازیں، ہمیں پتہ لگا کہ 12 پروازیں جو ہیں ناکافی ہیں، تو ہمارا ارادہ یہ ہے کہ ہم مزید پروازوں کی اجازت حکومت امریکہ سے مانگ لیں گے. ابھی 12 ہم لوگوں کا اندازہ یہ ہے کہ 12 فلائٹیں اگلے کوئی 1.5-2 مہینے کے اندر بہت بڑا ایک چنک جو ہے جو کہ ڈیسپریٹلی وطن واپس آنا چاہتے ہیں ان کو پورا کر لے گا. ہمارے پاس تقریباً کوئی 4,500 نشستیں ہوں گی یا سیٹیں ہوں گی جو کہ ہم لگائیں گے وطن واپسی کے لیے. اگر اس کے بعد بھی اگر ڈیمانڈ آتی ہے یا اس کے بعد بھی ہمیں ڈفرینٹ ڈفرینٹ حلقوں سے یہ بات پتہ لگتی ہے کہ اور لوگ ہیں جو کہ آنا چاہتے ہیں واپس، تو ہم مزید پروازوں کی اجازت مانگ.
تو یہ بڑی اچھی آپ نے خبر سنائی کہ لوگ پریشان ہونا چھوڑ دیں. اگلے 2 مہینے تک آپ پی آئی اے کی کوشش یہ ہوگی کہ جتنے بھی پھنسے ہوئے پاکستانی ہیں، خاص طور پر یو ایس میں، وہ ان کو واپس پاکستان لے جائیں گے.
بالکل ایسا ہی، بالکل ایسا ہی بتانا میں یہ چاہتا ہوں. دیکھیں، مختلف حلقوں کے اندر یہ بات آ رہی ہے اور یہ ہمیں بھی اس بات کی خبریں موصول ہوتی جا رہی ہیں کہ پاکستانی کمیونٹی اور ڈائسپورا میں کافی تشویش کی لہر ہے اس بات کے اوپر کہ جی پی آئی پروازیں کب تک چلائے گا، یا پروازیں جو ہیں وہ ریگولرلی چلیں گی یا نہیں چلیں گی، یا درمیان میں کوئی ڈرفٹلی فلائٹ آپریشن کینسل تو نہیں ہو جائے گا. میں سب کو یہ بات یقین دلانا چاہتا ہوں کہ ہم نے پی آئی اے ایک پاکستان کی قومی ایئر لائن ہے، اور اس حساب سے ہم تمام پاکستانی قوم کی ایئر لائن. اس کا مطلب یہ ہے کہ تمام پاکستانیوں کا پی آئی اے کے اوپر حق ہے، اور پی آئی اے وہ حق اپنا بھرپور طریقے سے پورا کرنے کی صلاحیت بھی رکھتی ہے اور ارادہ بھی رکھتی ہے. اس چیز کے اوپر جو جس اس طریقے سے ہمیں دیکھیں، جہاں پہ بھی آیا ہم اپنی طرف سے بغیر کسی کمرشل مقصد کے، ہم نے جہاں جہاں ہمیں فلائٹیں آپریٹ کرنی پڑی، جہاں جہاں ہمیں آتی رہی، ہم ان جگہوں کے اوپر بھی گئے جہاں پہ ٹریڈیشنلی پی آئی اے نے پہلے فلائی نہیں کیا. فار ایگزامپل، یہ واشنگٹن بھی ہے، ہم پی آئی اے کا ایک بھرپور آپریشن تھا جو کہ شمالی امریکہ کے اندر پی آئی اے چلایا کرتی تھی 2017 تک، لیکن ہم لوگوں نے ہمیشہ نیو یارک، شکاگو یا ہیوسٹن آپریٹ کیا. واشنگٹن کبھی ہم نے آپریٹ نہیں کیا، یا اس دفعہ جو ہمارا ارادہ ڈیلس کا ہے یا نیو جرسی کا ہے، یا ہم نے کبھی پہلے ایئرپورٹس پہ آپریٹ نہیں کیا. تو ہماری بھرپور کوشش یہ ہے کہ جس حد تک ہو سکے ہماری اس پورے جو قومی خدمت کے اندر جو ہماری کنٹریبیوشن ہو سکے وہ ہم پوری کریں. تمام لوگوں کا، جس طرح میں نے آپ کو بولا ہے کہ ان کی ایکسپیکٹیشن پی آئی اے کے ساتھ ہیں، لیکن پی آئی اے کی تھوڑی سی وہ ریسٹرینٹ بھی ہیں اس پوری چیز کے اندر، کیونکہ آپ یہ دیکھ رہے ہیں کہ دس از ناٹ اے ریگولر آپریشن. یہ ہنگامی حالات کے اندر بہت جلدی پلان ہوا وہ آپریشن تھا. ایئر لائن آپریشن کے اندر بہت سارے اسٹیپس ہوتے ہیں جو کہ آپ کو پہلے سے لینے پڑتے ہیں، اس کے بعد آپ کا آپریشن سر انجام پاتا ہے. فار ایگزامپل، ان جگہوں کے اوپر جہاں پہ آپ نے آپریٹ نہیں کیا ہوتا، وہاں پہ آپ کے جو ہینڈلنگ ایجنٹس ہوتے ہیں وہ آپ کے پاس نہیں ہوتے، وہ تمام معاہدے آپ کو ایمرجنسی ہنگامی بنیادوں کے اوپر کرنے پڑتے ہیں. لینڈنگ، اوور فلائنگ، نیویگیشن، یہ تمام چیزیں ایسی ہیں جن جگہوں کے اوپر آپ ریگولرلی آپریٹ کرتے ہیں یا جن جگہوں کے اوپر آپ جانا چاہتے ہیں اور آپ کے پاس تھوڑا سا ٹائم ہوتا ہے ان جگہوں کے اوپر پلاننگ کرنے کے لیے، تو آپ یہ چیزیں مرحلہ وار کمپلیٹ کرتے ہیں. لیکن یہاں کے اوپر چونکہ ہنگامی آپریشن ہے، تو یہ چارٹر کی صورت میں یہ فلائٹیں آتی ہیں. ان فلائٹوں کی کاسٹ آف آپریشن زیادہ ہوتی ہے. जिस तरीके से ऑपरेशन नॉर्मलाइज होता रहेगा या जिस तरीके से हमारी रेगुलरिटी ज्यादा बढ़ती जाएगी, हमारी फ्रीक्वेंसी ज्यादा बढ़ती जाएगी, ये कॉस्ट कम आएगी। और पीआईए का ये पूरा इरादा है कि कॉस्ट कम होते ही इसका इम्पैक्ट आगे अपने कस्टमर्स तक पहुंचाए। पीआईए किसी सेट की या पीआईए किसी कोई निजी एयरलाइन नहीं है जिसका मकसद इस पूरी सूरत हाल के अंदर पैसे कमाना है। हम एक कौमी एयरलाइन है, हम जितने पैसे कमाएंगे वो भी हुकूमत की मिल्कियत है, और हुकूमत जिस तरीके से पीआईए को यूज करना चाहती है पीआईए उसी तरीके से काम करेगी।
एक आखिरी सवाल, ये जो एक्सचेंज स्टूडेंट्स हैं इनके लिए जो फ्लाइट स्पेशल चलनी है वो कब चलेगी? उसकी डेट, वो बहुत परेशान है कि उनकी डेट नहीं उनको क्लियर हो रही कि किस डेट को उन्हें बुलाया जाएगा, और मुख्तलिफ स्टेट्स में मौजूद हैं इस वक्त, वो उन्हें ये नहीं पता कि वो कब उस जगह पहुंच पाएंगे जहां से फ्लाइट चलेगी।
अमेरिका एक बहुत बड़ा मुल्क है, पूरा एक बड़े आजम है, और पाकिस्तानी आई एम श्योर पूरी इस पूरे बड़े आजम में मुख्तलिफ मुख्तलिफ जगहों के ऊपर है। पीआईए के लिए पॉसिबल नहीं होगा कि हर जगह फ्लाइट्स ऑपरेट करें। मैं इसलिए मैंने पहले गुजारिश की थी कि अगर वो तमाम लोग पाकिस्तानी एम्बेसी या कॉन्सुलेट्स के साथ अगर रब्ता रखेंगे और अपने आप को रजिस्टर करवा के रखेंगे तो वो उनको टाइमली इंफॉर्मेशन देंगे। फॉर एग्जाम्पल ईस्ट कोस्ट के जिन जिन जगहों के ऊपर पीआईए ने ऑपरेट करना है उसके सराउंडिंग के अंदर जितने पाकिस्तानी स्टूडेंट्स पढ़ते हैं या रहते हैं उनको पाकिस्तानी एम्बेसी दिन के हिसाब से पहले बता देगी कि फलानी तारीख को फलानी एयरपोर्ट के ऊपर पीआईए का जहाज आएगा, तो उस हिसाब से वो अपने सफर को प्लान कर सकेंगे। तो इस पूरी चीज के अंदर की ये है कि अपना रब्ता पाकिस्तानी एम्बेसीज और मिशन के साथ रखें, अपने आप को उनके साथ रजिस्टर कराएं ताकि उनको टाइमली इंफॉर्मेशन मिल सके। और अगर आपको इंफॉर्मेशन नहीं हो रही हो तो आप खुद फॉलो अप रखें, और अगर आपको एम्बेसी नहीं दे पाती तो आप आगे पाकिस्तान में पीआईए के कॉल सेंटर कॉल करके उनसे भी अपडेटेड इंफॉर्मेशन ले सकते हैं।
ठीक, बेहद शुक्रिया। तो अगर कोई पॉसिबल डेट आप बताएंगे जो वाशिंगटन से जो हवाई जहाज चलेगा वापस ले जाने के लिए, तो आप क्या कहेंगे?
देखिए, पहला हमारा जहाज जो है वो अगले 3 दिन के अंदर वहां से ऑपरेट करेगा,
और 10 से 12-13 तक दो परवाजें चल पड़ेंगी।
जी जी
ठीक है, बेहद शुक्रिया, बेहद शुक्रिया आपका अब्दुल्ला साहब, अब्दुल्ला हाफिज खान साहब, आपने हमारे प्रोग्राम के लिए वक्त निकाला, बेहद शुक्रिया। ये थे पीआईए पाकिस्तान के तर्जमान अब्दुल्ला हाफिज खान, जो इस्लामाबाद से हमसे गुफ्तगू कर रहे थे इस बारे में कि दुनिया भर में और अमेरिका में फंसे हुए पाकिस्तानियों को उनके वतन पाकिस्तान वापस ले जाने के लिए पीआईए क्या बंदोबस्त कर रहा है। एक छोटा सा ब्रेक लेते हैं और ब्रेक के बाद हम प्रोग्राम का सिलसिला आगे बढ़ाएंगे।
ताजा तरीन खबरों, खुसूसी फीचर्स, टीवी और रेडियो प्रोग्राम देखने और सुनने के लिए विजिट कीजिए www.voanews.com/urdu।
वॉइस ऑफ अमेरिका वाशिंगटन से मैं हूं यास्मीन जमील, आप सुन रहे हैं हमारा खुसूसी प्रोग्राम। इस वक्त हम आपकी मुलाकात करवा रहे हैं बॉस्टन के एक हॉस्पिटल में इंटरनल मेडिसिन की डॉक्टर सहूर खान से, जो इस वक्त फेलोशिप कर रही हैं कार्डियोलॉजी के शोबे में और साथ साथ इस वक्त देख रही हैं कोरोना के मरीजों को। तो पूछते हैं कि बॉस्टन में जिस हॉस्पिटल में काम करती हैं वहाँ पेशेंट्स का क्या हाल है और कितने पेशेंट्स रोजाना आ रहे हैं और ये किस तरह हैंडल कर रही हैं और क्या इसके लिए इन्होंने खास तौर पर कोरोना की कोई ट्रेनिंग ली। सहूर, बताइए हमारे सुनने वालों को कि इस वक्त बॉस्टन में जिस हॉस्पिटल में आप हैं वहाँ कितने पेशेंट्स रोजाना आ रहे हैं कोरोना के और आप उनको कैसे हैंडल करती हैं?
हमारे मैं आपको इस तरह बता सकती हूँ कि जो है ना हमारे आईसीयू लेवल बेड्स पे, जिस तरह हमारा नॉर्मली जो आईसीयू लेवल बेड्स होते हैं नॉर्मल हॉस्पिटल में अबव 40 होते हैं। इस पूरे सर्च के लिए हमने जो प्लान किया तो हमारे पास अब जो है 165 आईसीयू बेड्स है। इसमें जो है राइट नाउ देयर आर ओनली 20 ओपन आईसीयू बेड्स जो 165 है, और ये इस वजह से है क्योंकि हमने सर्च जो है एक्चुअली वी हिट सर्च इन अप्रैल, एंड ऑफ अप्रैल। तो अब जो है ना रोजाना रोजाना जो है जो आईसीयू में पेशेंट्स आ रहे हैं, जो हॉस्पिटलाइजेशन आपकी वो स्टेडी हो गई है, और जो आईसीयू में पेशेंट्स आ रहे हैं वो वही है जो फ्लोर से जो है आईसीयू में ट्रांसफर हो गए।
सारे कोरोना के हैं या
जी ये सारे कोरोना के हैं, दिस इज ओनली कोरोना। हमारा अस्पताल इस तरह डिवाइड किया गया है कि जो उसमें हमारी सर्च प्लानिंग है वो सारे कोरोना के पेशेंट्स के ही मुतालिक है। ये जो 165 आईसीयू बेड्स मैंने आपके बताए ये सारे डेडिकेटेड सिर्फ कोरोना के पेशेंट्स के लिए।
तो बाकी पेशेंट्स जो है वो दूसरे हॉस्पिटल्स में मुंतकिल कर दिए गए?
नहीं जी, वो भी उनके लिए भी जगह है बट उनकी कैपेसिटी हमारे पास बहुत ज्यादा कम हो गई है। तो यस इन अ सेंस कि वो काफी दूसरे अस्पतालों में है पर हर अस्पताल में उनके लिए बहुत कम कम जो है जगह है। हम वो भी पेशेंट साइड ले रहे हैं क्योंकि हेल्थ केयर किसी को डिनाई तो नहीं कर सकते बट कैपेसिटी वाइज हमारा पूरा अस्पताल अब यही समझे कि 95% कोरोना बन गए।
तो कितने हॉस्पिटल हैं यहाँ बॉस्टन में अंदाजन?
बॉस्टन में मैं आपको ये तो नहीं बता सकती कि कितने अस्पताल है, मेरे इल्म में नहीं है पर मैं आपको ये बता सकती हूँ कि हमारा अपना जो एक सिस्टम है बहुत बड़ा सिस्टम, उस एक सिस्टम के अंदर सिर्फ 9 अस्पताल है और इस सिस्टम के बावजूद 2 या 3 और सिस्टम्स हैं।
तो ओवरऑल कुछ अंदाजा कि पूरे बॉस्टन में या इन हॉस्पिटल्स में कितने कोरोना के पेशेंट्स होंगे इस वक्त?
पूरे अस्पताल में ये आपका डाटा है ये मैसाचुसेट्स की जो है ना वेबसाइट के ऊपर रोजाना आता ही है। मैं आपको कल का बता सकती हूँ कि कल कितने जो है ना ये टेस्ट किए
बताइए
गए थे। तो
हाँ कितने थे?
ये अब मैं आपको बल्कि ये जिस तरह थोड़ी सा मैं आपको ये April 28 का डाटा बता देती हूँ कि April 28 वाले दिन 1,840 न्यू केसेस, 150 टेस्ट और 7% हॉस्पिटलाइजेशन रेट और उस वक्त जो है 3,875 पीपल वर इन द हॉस्पिटल। जब ये सब कुछ शुरू किया गया था तो हम लोगों ने यही अंदाजा लगाया कि हमें आईसीयू लेवल की कैपेसिटी जो है हमें हम देखेंगे पूरे मैसाचुसेट्स में तकरीबन 3,000 कोरोना के पेशेंट्स और हमारे पास उस वक्त सिर्फ 2,000 आईसीयू बेड्स की कैपेबिलिटी थी पूरे मैसाचुसेट्स में।
अच्छा, तो वेंटिलेटर्स वगैरह सब कुछ तो अवेलेबल हैं?
जी हमारे अस्पताल की खुशकिस्मती ये थी कि हमारे अस्पताल ने अभी रिसेंटली जो है कि वेंटिलेटर्स रिप्लेस किए थे तो हमारे पास पुराने भी पड़े हुए थे और नए वाले भी थे। पर ये हर जगह इस तरह मौजूद तो नहीं होते, खास तौर पे जो न्यूयॉर्क में हाल देखा गया।
तो कुछ अमवात भी हुई यहाँ पर आपके हॉस्पिटल्स में कोरोना से कुछ मरे फौत हुए?
ऑल द टाइम इसमें आई थिंक कि कुछ कुछ चीजें अभी हम लोग स्टडी कर रहे हैं। हमारे पास पेशेंट वगैरह बहुत है, काफी यानी पॉपुलेशन हमारे पास है तो हम देख रहे हैं कि कौन कौन से फैक्टर्स हैं जिसमें से आप प्रिडिक्ट कर सकते हैं वो पेशेंट्स जो अस्पतालों में पहुंच जाएंगे ट्रीटमेंट के, यानी उनको अस्पताल का ट्रीटमेंट चाहिए और फिर वो जो डीकॉम्पेंसेट करके आईसीयू चले जाते हैं उन लोगों के रिस्क फैक्टर। अभी तक हमारे हल में ये है कि जो पेशेंट्स आपके 70 साल से ऊपर है उनका काफी ज्यादा रिस्क है कि वो आईसीयू लेवल ऑफ केयर में होंगे या फिर टुवर्ड्स मोर्टैलिटी। अलबत्ता
तो
ये एब्सोल्यूट्स तो नहीं है, ये तो हम ओवरऑल लाइक यू नो परसेंटेजेस एंड प्रोबेबिलिटीज और उस तरह, अब इस तरह नहीं है कि आप यू नो 20 ईयर्स ओल्ड और आपको आईसीयू लेवल की केयर शायद जरूरत पड़ जाए, उस तरह के भी हमने पेशेंट देखे हैं।
तो ये जो इलाज कह रहे हैं आप लोग कह रहे हैं ट्रीट कर रहे हैं, तो ट्रीट के लिए क्या ट्रीटमेंट के लिए क्या दवाएं दे रहे हैं, कैसे ट्रीट कर रहे हैं आप लोग?
ये शुरू शुरू में हुआ था उस वक्त ये हाइड्रोक्सीक्लोरोक्विन का, हम तकरीबन जितने पेशेंट्स पॉजिटिव थे सारों को हाइड्रोक्सीक्लोरोक्विन और एजिथ्रोमाइसिन, क्योंकि कुछ कुछ स्टडीज निकली थी चाइना से जिन्होंने कहा था कि शायद बेनिफिट है। अब क्या कहते हैं उसका बेनिफिट हम बिल्कुल भी नहीं देख रहे और वो काफी वो रैंडमाइज कंट्रोल्ड टाइप ऑफ ट्रायल्स में प्रिलिमिनरी जो आपका सारा डाटा है वो उसका कोई बेनिफिट नहीं है। उसके बावजूद जो है क्योंकि ये सारे पेशेंट्स मॉनिटर्ड सेटिंग्स में हैं और जो जितने हाइड्रोक्सीक्लोरोक्विन के कॉम्प्लिकेशन थे वो सारे कार्डियक कॉम्प्लिकेशन थे, तो क्योंकि देयर इन अ मॉनिटर्ड सेटिंग तो हम फिर भी जो है ज्यादातर दे ही रहे हैं सोच समझ के,
यानी
जस्ट
ये
ब्लाइंडली नहीं दे रहे थे जिस तरह पहले दे रहे।
तो आपने अपनी आंखों से कुछ लोगों को फौत होते हुए देखा कोरोना से?
कोरोना आई थिंक 1 to 2, 1 इज अ मोर लाइकली यू नो नंबर, पर मैं उसमें आपको ये बता दूं कि ज्यादातर ये वाले पेशेंट्स जो है ना फौरन इस तरह नहीं होते कि फौत हो जाते हैं। ये लोग बेचारे 20-30 दिन वेंटिलेटर के ऊपर, यानी 25-25 दिन वेंटिलेटर के ऊपर, तो आप यानी जाके आप इधर उधर चेंजेस वगैरह और वो सारी चीजें आप तो कर रहे हैं, पर आपको इस तरह फील होता है कि जिस तरह आप कोई हेडवे नहीं बना रहे, यानी आप वो बिल्कुल छोटी मोटी चीजें आप उनकी जो है ना ठीक कर लेते हैं, पर वो ओवरऑल इम्प्रूव नहीं हो रहे।
और अभी भी जो पेशेंट्स हैं आईसीयू में उनका भी यही हाल है कि बस वो वेंटिलेटर्स पर हैं और ये उम्मीद नहीं है कि वो बचेंगे।
उनमें से कुछ कुछ हैं जो यानी जो यंगर आपके पेशेंट्स हैं उनके लिए हम फिर भी उम्मीद रखते हैं। मैं जो 70, 75, 80 उनके लिए जो है ना उम्मीद मेरी उस तरह बहुत कम है, क्योंकि वेंटिलेटर के अपने मसले मसाइल भी होते हैं, यू नो उनको आप जाहिर है होश में तो नहीं रखते ना, क्योंकि ट्यूब डाउन द थ्रोट, तो बूढ़ों के लिए फिर वो सारे मेडिकेशन मेटाबोलाइज करना, काफी सारे मसले में सेकेंडरी इन्फेक्शन, और यानी इस बीमारी में हम ये भी देख रहे हैं कि चले लंग्स आपके तो फेल हो गए हैं, उसके बाद जो है मोस्ट कॉमनली आपके किडनी फेल हो जाते हैं, उसके बाद जो है कई कई लोगों को ये मायोकार्डाइटिस, कार्डियोमायोपैथी, यानी कि दिल का फंक्शन जो है वो रोबस्ट नहीं रहता, वो भी कम हो जाता है। कई लोग जो है वो क्लॉट्स डेवलप कर जाते हैं हर जगह। तो अब दिस इज ऑल न्यू एंड दिस इज ऑल यानी कि जो हमारी सारी पुरानी नॉलेज है, पुरानी नॉलेज एक एक डिजीज के बारे में लेके इन पेशेंट्स को ट्रीट कर रहे हैं, और जहां तक हमारा अंदाजा होता है कि इन लोगों को वाकई में बेहतर हो जाना चाहिए, वो उस लिहाज से रिकवरी नहीं कर रहे। कुछ लोग जो यंग जिनके कोई और मसले मसाइल नहीं है वो काफी रिकवर हो रहे हैं, जो अन्य सी बात है जो बूढ़े हैं वो नहीं हो रहे।
अच्छा, ये आपको ये श्योर होता है कि ये जो फौत हो रहे हैं ये सिर्फ कोरोना ही की वजह से हो रहे हैं या किसी और बीमारी की वजह से नहीं हो रहे फौत?
मैं आपको बता दूं कि ये काफी कंस्पिरेसी थ्योरीज निकली है कि वो डॉक्टर जो है ना ये कोरोना लिख रहे हैं। जब आपका डेथ सर्टिफिकेट बनता है, यू नो हॉस्पिटल आपको कहता है कि डेथ सर्टिफिकेट लिखो, तो उसमें आप सबसे पहली चीज ये लिखते हैं यू नो कार्डियक अरेस्ट या हाइपोक यानी कि लंग्स फेल होना या हार्ट फेल होना, ठीक है सर। जो मौत की वजहात है वो तो वही है, राइट, कि आपका दिल बंद हो गया। चले, दिल बंद होने की वजह कोरोना थी, तो आई थिंक ये काफी मिसकंसेप्शन है अबाउट हाउ डेथ सर्टिफिकेट्स आर रिटन। ये प्राइमरी कॉज होती है, उसके बाद सेकेंडरी कॉज होती है, उसके बाद कॉन्ट्रीब्यूशन होता है किसी भी चीज का। अब क्या कहते हैं, अगर कोरोना ने मेरा किडनी फेल या कॉज किया है या फिर मेरे लंग्स को किया है, ठीक है मेरा प्राइमरी इशू तो मेरे लंग्स है, पर वो अल्टीमेटली तो कोरोना की वजह से ही है ना।
सही। तो सहूर, आप ये बताइए कि एक डॉक्टर जो है इस वक्त कोरोना के पेशेंट्स के लिए क्या क्या कुछ कर रहा है, खासतौर पर जब वो इंतकाल कर जाते हैं, फौत हो जाते हैं, तो उन अगर वो मुस्लिम भी देखे आपने यहाँ पर इस हॉस्पिटल में या पाकिस्तानी
मुस्लिम में मैंने कम जी मुस्लिम मैंने कम देखे हैं, पर यहाँ पे कोई विजिटर्स अलाउड नहीं है, पूरे अस्पताल के स्टे में विजिटर्स अलाउड नहीं है। तो ये बेचारे जो फौत होते हैं अगर वेंटिलेटर पे होते हैं तो हम फिर यानी कोशिश यही करते हैं कि या नर्स या कोई डॉक्टर उनके साथ बैठ, जब आपको पता लग रहा है कि यू नो ये उस तरफ जा रहे हैं, कोशिश यही करते हैं कि चले अगर फैमिली कॉल करनी चाहिए तो उनके यानी कानों के साथ फोन लगा दें। बाकी जो इनका प्रोसीजर वही है कि फिर यानी कि पूरा रूम डिसइंफेक्ट हो जाता है, वो एक ब्लैक बॉडी बैग आता है, आप पेशेंट को उसमें वो करते हैं, एंड देन अब हर एक फ्यूनरल होम का अपना प्रोसीजर है, पर ये नहीं हम अभी इजाजत दे रहे कि पेशेंट्स की फैमिलीज जो है ना आके उनको अस्पताल में देख सके।
तो तदफीन के लिए डायरेक्ट फिर भेज दिया जाता है फ्यूनरल होम्स में
जी,
और लेकिन उनके जो रिश्तेदार होते हैं उनको पता होता है कि
जी उनको तो ज़ाहिर है इन्फॉर्म कर देते हैं, वो ही ज्यादातर वो ही फ्यूनरल होम जो है उन्हीं से पूछते हैं कि कौन सा फ्यूनरल होम, क्योंकि बॉडी तो आके मॉर्ग में जाती है और बाकी फिर फ्यूनरल होम आके वो बॉडी को जो है लेके जाता है। अलबत्ता इट इज अ वेरी वेरी सैड टाइम, क्योंकि सारे जितने जितने पेशेंट्स हैं तकरीबन दे ऑल यू नो डाइंग अलोन।
अच्छा, एक और सवाल सहूर मैं आपसे जरूर पूछूंगी कि डॉक्टर्स खुद कितना खतरे में हैं यहाँ अमेरिका में जो हॉस्पिटल्स में हैं, क्या उनको तमाम इक्विपमेंट मिला हुआ है या वो पूरे हिफाजती इकदामात उनके लिए मौजूद हैं कि वो इलाज भी करें और कोरोना से खुद को भी महफूज रख सकें?
नहीं, इसका जो है ना काफी मल्टी फैसेटेड रिस्पॉन्स यही होगा कि एवरी हॉस्पिटल सिस्टम हैज बीन डिफरेंट. जो न्यूयॉर्क के पास कोई वार्निंग नहीं थी, ठीक, और हमारा जो डाटा शो करता है वो यही है कि 20% ऑफ हेल्थ केयर वर्कर्स गेट इन्फेक्टेड. हमारा जो अस्पताल है, शुक्र है उनके पास जो है ना ये सारी चीजें अभी तक मौजूद है. जहां तक N95 की बात रहेगी, जो रेस्पिरेटर मास्क आपका होता है, वो हर जगह शॉर्टेज में है, वो हर जगह शॉर्टेज में है. तो उसकी वजह से पॉलिसीज बन रही है कि यू नो सर्जिकल मास्क काफी है, सर्जिकल मास्क के ऊपर आप फेशियल पहन लें. तो अभी तक हमारे अस्पताल में ये है कि ये सारा PPE जो पर्सनल प्रोटेक्टिव इक्विपमेंट है काफी है विदाउट N95, बट सारा क्रिटिकली लो. एंड ये सारे जो ICU के लेवल के पेशेंट्स होते हैं, they're all critically ill. तो उनके कमरों में बार बार जाना, बार बार जाना, चेंजेस करना, ये ड्रिप्स की चेंजेस करना, वो हर एक ही जो आप चक्कर लगाते हैं अंदर, तो then that is one PPE. तो दिस इज व्हाई इट इज सच एन इशू.
एक दिन में कितने तब्दील करती हैं आप पूरा जो इक्विपमेंट है पहनती?
नहीं जी जी, सो जो हमारा गाउन और ग्लव्स होता है वो मैं हर कमरे के अंदर तब्दील करती हूँ. 12 घंटे की शिफ्ट में एक कमरे में एटलीस्ट, क्या कहते हैं, मैं आपको बताऊं कि कम से कम 12 दफा तो जा रहा होगा. हर यानी कि आप कोई ना कोई चेंज होती है, आपको अंदर जाके देखना होगा. दूसरा, पूरे अमेरिका में ये रेस्पिरेटरी थेरेपिस्ट की शॉर्टेज है, तो जो पहले डॉक्टरों के हिस्से में काम नहीं जो आता था, खासतौर पे ये वेंटिलेटर के जो चेंजेस होती हैं, यही भी काफी लोग अब कर रहे हैं. तो बर्डन उस तरह भी बहुत बढ़ गया है कि जाहिर है आपकी पास जो रिसोर्सेज है वो इतने स्ट्रेच्ड आउट थिन है कि आपको यू नो वो जो काम 3 बंदे करते थे शायद 1 बंदे को करना पड़े.
तो 12 दफा तो आप गाउन और ग्लव्स बदलती हैं और मास्क?
जी नहीं, मास्क मेरा वही रहता है, 12 घंटे में एक ही जो है वो पहनते हैं.
वो पहनते हैं. अच्छा, और फिर घर आकर उसी तरह आप लोग फिर अपना लिबास बदल के नहा धो के वगैरह सब कुछ?
जी जी जी, और वो भी लिबास जो है वो भी हर बंदे की प्रेफरेंस है, बट वायरस का यही है कि 3 डेज जो है आपके क्लोथ के ऊपर रहता है. तो यानी कि साथ ही ये लाइसोल के साथ सैनिटाइजर के अंदर जो है वॉशिंग मशीन में डाल के.
बहुत मुश्किल में है डॉक्टर सारे यहाँ अमेरिका में भी और दुनिया
भर में. डॉक्टर्स भी, नर्सेस भी, हर जो ये हेल्थ केयर में काम कर रहा है उस तरह बहुत मुश्किल है. और जाहिर है तकलीफ आपको ये भी है क्योंकि एक तरफ जो है ना आप इकोनॉमी भी देख रहे हैं और लोग जो है ना अपने जॉब्स भी लूज कर रहे हैं, तो फील बहुत होता है दोनों तरफ से.
कभी कभी दिल ये नहीं चाहता कि मैं छोड़ ही दूं ये नौकरी?
कभी कभार दिल चाहता है, पर यू नो आपको जो दिन जिस दिन आपको लगता है ना कि मैं छोड़ दूँ, वो उस दिन होता है कि जब आपके पेशेंट कोई इम्प्रूवमेंट कोई कर नहीं रहे, तो आपको लगता है कि यानी बिल्कुल ही आगे कुछ भी नहीं बढ़ रहे, वो आपको ज्यादा फ्रस्ट्रेशन होती है. डर डर जो है ना, जाहिर है तो थोड़ा बहुत तो डर हर बंदे को लगता है, पर ये तो सारी चीजें बल्ला क्या.
कोई खास ऐसा मरीज जिसको देखकर आप बहुत परेशान हो गई, कोई ऐसी कहानी जो आप सुनाना चाहें इस वक्त हमारे सुनने वालों को जो आप पर गुजरी?
आई थिंक कि जो मैं सुनाना चाहूंगी वो यही आई गेस होगा कि मुझे कोरोना तो हम सारों के यानी कि सारों के जुबान के ऊपर चढ़ा रहा है. कोरोना तो हर एक आदमी जानता है. आई थिंक कि जो मेरा अभी तक स्टेटस केस होगा वो कोरोना के मुतालिक है ही नहीं. वो बेचारे जो है 65 ईयर ओल्ड, जिस तरह एक पेशेंट हमारे पास आया, तो उनको जो है ना 4-5 दिन से जो है ये सीने में दर्द हो रहा था, और वो जो है ना इतने डरे हुए थे ER आने के, वो आने से, अस्पताल आने से, ट्रीटमेंट या किसी डॉक्टर से बात यू नो इतने वो डरे हुए थे कि जो है वो नहीं आए. जब वो आए तो हमें पता लगा कि इनको काफी बड़ा हार्ट अटैक हुआ है, बहुत ज्यादा. और यानी कि उनका जो नॉर्मल आपका हार्ट एक फंक्शन अगर 60% है तो उनका 15% पे पहुंच गया. और उनके सिम्टम्स जो है इतने बढ़ गए थे कि फिर उनको मजबूरन ही आना पड़ा. तो अब हमने अपनी तरफ से जो है ना कोशिश की, पूरा जो हमारा एक प्रोटोकॉल है कि स्टेंट और वो सारी चीजें हमने की, बट उसके बावजूद जो है वो शॉक में चले गए. और नहीं उनको वापस लेके, यानी कि वो बिल्कुल भी बेहतर नहीं हुए, वो फिर उसके तकरीबन और 5 दिन बाद जो है फौत हो गए। तो आई थिंक कि मैं मैसेज यही देना चाहूंगी कि अगर आपको कोई भी उस तरह तकलीफ हुई, जी डर यानी कि बिल्कुल एक तरह से इज वेरी जस्टिफाइड, पर इसका ये जस्टिफिकेशन का ये मतलब डर की वजह से जो है आप बाकी सारे प्रॉब्लम्स को ना इग्नोर करें, क्योंकि कोरोना की वजह से या हार्ट अटैक और स्ट्रोक और जो बाकी सारे मसले मसाइल जो आम बंदे को रेगुलरली होते रहते हैं वो भी तो नहीं जाएंगे।
तो क्या इस वक्त, चलिए कुछ मैसेज दीजिए पाकिस्तानियों को और जो लोग आपको सुन रहे हैं सब दुनिया भर में, क्या कहना चाहेंगे बीइंग अ डॉक्टर एक बॉस्टन के हॉस्पिटल में जो एक कोरोना के मरीजों का इलाज कर रही है?
आई थिंक मेरा मैसेज यही होगा सबसे, कि फर्स्ट ऑफ ऑल के होक्स तो बिल्कुल भी नहीं है, होक्स तो नहीं है। अगर आपको ये लगता है कि यानी आपको लग नहीं सकता या आप बीमार नहीं हो सकते तो दैट इज ऑल रॉन्ग, ठीक है। हम लोगों ने जितना अपने इल्म में है उस हद तक हैंडल करने की कोशिश की है, बाद में ये काफी बातें गलत भी निकल सकती हैं, काफी बातें सही भी निकल सकती हैं, पर अभी के लिए जो हमें पता है वो यही है कि सोशल डिस्टेंसिंग, मास्क पहनना और हाथों को धोना जो है ये आपके सबसे तीन जो है ना आर स्ट्रॉन्गेस्ट टूल्स प्रिवेंटिंग इन्फेक्शन। और तीसरे मैं ये फिर यही बात करूंगी कि आपको यानी कि कोई तकलीफ हो तो यस, यानी कि अभी एक पूरा एनवायरनमेंट खौफ का बना हुआ है, पर कोई भी तकलीफ हो तो आप बिल्कुल भी ना डिले करें कि आप मेडिकल केयर सीख करें।
जरूर करें, शक हो जाए तो
जी
टेस्ट करवाएं और डरे
जी
नहीं।
अगर नहीं, और अगर आपको ये भी नहीं है कि ये कोरोना के सिम्टम्स नहीं है, मैं वैसे ही नहीं डॉक्टर, नहीं, जो भी आपको तकलीफ हो आप जरूर अपने डॉक्टर से रابطہ करें।
और रबते के लिए आजकल तो टेली टेली हेल्थ चल रही है।
हमारे क्लिनिक सारे जी टेलीहेल्थ में कन्वर्ट हो गए।
उनसे रबता करें और जो भी जिसको भी शक हो वो जरूर, वरना और ज्यादा नुकसान हो सकता है।
जी
जी सहूर खान, डॉक्टर सहूर खान, आप इतनी अच्छी उर्दू बोलती हैं और आप हैं, और आप मुझसे बात नहीं कर रही थी कि नहीं जी मेरी उर्दू अच्छी नहीं है, और
मेरी
आपने जिस जिस अंदाज से समझाया, मैं समझ रही हूँ कि एक एक लफ्ज लोगों को समझ में पूरी तरह से आया है।
करे
बहुत शुक्रिया, बहुत
ये
शुक्रिया।
4-5 बंदे अगर घर में बैठ जाए उसमें से तीन, हर एक एक बंदा जो यानी एक बंदा जब इन्फेक्ट होता है ना और वो आप सोशल डिस्टेंसिंग और ये चीजें फॉलो नहीं करते तो वो एक बंदा तीन और लोगों को बीमारी दे सकता है। तो मैं कहती हूँ कि ये अगर इस तरह का कोई मैसेज जो है एक ही बंदे को चला जाए ना तो वो तीन लोगों को बचाने के बराबर है। तो एज अ मुसलमान और हम खास तौर पे रमजान के जो है ना महीने में ये हमें सोचना चाहिए कि अल्लाह की तो ये पसंदीदा बात होगी कि आपके एक एक्शन से अगर एक बंदा घर बैठ जाए और उससे तीन बार जाने बच जाए तो फिर आई मीन इससे ज्यादा फिर अल्लाह आपको।
और हमें उम्मीद है कि सहूर खान, डॉक्टर सहूर खान, आपके इस मैसेज से हजारों लोगों तक ये पैगाम जब पहुंचेगा तो हजारों लोगों को इसका फायदा होगा और बहुत सारे लोग जो है महफूज हो जाएंगे कोरोना से। जिस अंदाज में आपने समझाया है ये, हम आपके बहुत शुक्रगुजार हैं कि आपने हमारे प्रोग्राम के लिए वक्त निकाला। थैंक यू।
ताज़ा तरीन खबरें, रेडियो प्रोग्राम्स, ऑडियो और वीडियो रिपोर्ट्स देखने, सुनने और पढ़ने के लिए अपने स्मार्टफोन पर डाउनलोड कीजिए VOA उर्दू की ऐप, जो गूगल प्ले और ऐप स्टोर पर दस्तियाब है। खबरें अब हर वक्त आपकी मुट्ठी में।
वॉइस ऑफ अमेरिका वॉशिंगटन से मैं हूँ यास्मीन जमील। अभी हमने आपकी मुलाकात करवाई एक मेडिकल डॉक्टर से जो फेलोशिप कर रही हैं कार्डियोलॉजी की बॉस्टन के एक हॉस्पिटल में, और इंटरनल मेडिसिन की डॉक्टर हैं, कोरोना के पेशेंट्स को देख रही हैं, और उनकी गुफ्तगू आपने सुनी और बहुत कुछ मालूमात हासिल हुई होंगी कि अमेरिका में किस तरह कोरोना के पेशेंट्स को ट्रीट किया जा रहा है और पाकिस्तानी डॉक्टर्स किस तरह इस शोबे में अपनी खिदमात अंजाम दे रहे हैं, और इन मुश्किल हालात में भी बड़ी साबित कदमी से वो اپنے فرائض انجام دے رہے ہیں. اس وقت ہم آپ کی ملاقات کروائیں گے نیو یارک کے ایک ہاسپٹل میں, ایک پرائیویٹ ہاسپٹل میں ایک پاکستانی ڈاکٹر ہیں کاشف سمد, جو کرونا کے پیشنٹس کا علاج کر رہے ہیں اس ہاسپٹل میں. تو ہم دیکھتے ہیں کہ ان کا کیا کنٹریبیوشن ہے اس وقت کرونا کے مریضوں کو دیکھنے میں, ہینڈل کرنے میں, علاج کرنے میں. السلام علیکم ڈاکٹر کاشف سمد صاحب.
وعلیکم السلام.
بہت شکریہ آپ نے ہمارے پروگرام کے لیے وقت نکالا. بہت مشکل وقت ہے اس وقت سبھی ڈاکٹروں پر, لیکن اگر ہم کیونکہ پروگرام نشر کر رہے ہیں خاص طور پر پاکستان کے لوگوں کے لیے, آپ جیسے ڈاکٹرز ایک تحریک کا ذریعہ بن سکتے ہیں. کچھ بتائیے کہ کس طرح یہاں پر کورونا کے مریضوں کو آپ نے دیکھا اپنے ہاسپٹل میں, اور کیا آپ کے ایکسپیرینسز رہے, کیا آپ کہنا چاہیں گے ان ایکسپیرینسز کی روشنی میں ہمارے سننے والوں سے جو اس وقت پاکستان اور دنیا بھر میں آپ کو سن رہے ہیں.
جی, تو بیسکلی تقریباً 4-5 ہفتے پہلے ہمارے شہر بفلو میں جو پیشنٹس کی تعداد تھی وہ ایک دم سے بڑھنے لگ گئی کرونا کی. جیسے سب کو پتا ہوگا انیشلی تو نیو یارک سٹی سے جو مین ایپی سینٹر کہلایا جاتا تھا کیونکہ وہاں پہ کیسز زیادہ تھے, لیکن ہم نے 5 ہفتے پہلے تقریباً کیسز دیکھنا شروع کیے کرونا کے. تو انیشلی بہت کم پیشنٹس تھے, پھر ایک ہفتے کے بعد ایک دم سے بہت زیادہ لوڈ ہو گیا پیشنٹس کا. ہم جس ہاسپٹل میں کام کرتے ہیں وہ 4 ڈفرنٹ ہاسپٹلس کو کور کرتا ہے, تو اس میں اپروکسیمیٹلی تقریباً 200 سے 300 مریض ایٹ ٹائم کرونا کے داخل ہوئے تھے. زیادہ تر ان کی جو پیشنٹس ہم نے ایڈمٹ کیے ہوئے تھے ان کی عمر جو تھی زیادہ تر 65 سے زیادہ 75 سال 65 سے اوپر سال عمر کے مریض تھے. تو پہلے زیادہ تر تو جو آتے ہیں نشری وہ ہم اسٹیبل ہوتے ہیں, میڈیکل فلور پہ ایڈمیٹڈ ہوتے ہیں, لیکن کچھ دن کے بعد وہ ایک دم سے ان کی طبیعت بہت زیادہ خراب ہو جاتی ہے, ان کو آکسیجن بہت زیادہ درکار ہوتی ہے کیونکہ وہ اپنا آکسیجن لیول نہیں برقرار رکھ سکتے, تو پھر ان کو آئی سی یو میں لے کے آنا پڑتا ہے. اور پھر زیادہ تر جو آئی سی یو میں ہوتے ہیں ان کو انکیوبیٹ کرنا پڑتا ہے, مطلب جو ایک مصنوعی مشین کے ذریعے ان کی مدد کی جاتی ہے سانس لینے میں. تو وہ کافی زیادہ تھے. جب ہم نے دیکھنا شروع کیا تو ہمارے آئی سی یو میں تقریباً 20 سے 25 اس طرح کے کافی مریض تھے جو بہت زیادہ بیمار تھے, اور جیسے میں نے کہا زیادہ تر ان میں سے ان کی عمر 65 سے اوپر تھی. جو زیادہ جن کی طبیعت تشویشناک ہوتی ہے ان لوگوں میں زیادہ تر پہلے سے کافی وہ امراض کے شکار ہوتے ہیں, جیسے دل کے مریض ہوتے ہیں, ذیابتیز ہوتی ہے, بلڈ پریشر بھی ہوتا ہے ان کا, تو ان کو مینج کرنا کافی مشکل کام ہوتا ہے. اور یہ سارے لوگ تقریباً اوسطاً تقریباً 2-3 ہفتے اس مصنوعی مشین پہ ہوتے ہیں وہ جو ان کو مدد کرتا ہے سانس لینے میں.
اس کے بعد ہاں سوری, میں یہی سوال اگلا تھا کہ اس کے بعد وہ سروائیو کرتے ہیں یا نہیں سروائیو کرتے.
تو جی, جو سروائیول ریٹ ہے وہ کافی کم ہے کیونکہ جیسے آپ کو پتا ہے شروع میں کرونا کے مطلب کوئی خاص اس کا تو کوئی وہ کیور ہمارے پاس ہے نہیں یا کوئی خاص علاج ہے نہیں. تو جیسے ساری دنیا میں ڈفرنٹ ریسرچ ہو رہی ہے کہ کون سی دوائی اس کے لیے بہتر ہوگی, تو جیسے جیسے یہ مطلب آپ کے یورپ سے اور چائنا سے ڈفرنٹ ریسرچ آ رہے تھے, تو جو ٹریٹمنٹ ہم یوز کر رہے تھے انیشلی تو کافی زیادہ مطلب لوگ سروائیو نہیں کر رہے تھے. بعد میں جو تھوڑی بہت ریسرچ آئی کہ مطلب اس میں آپ کے خون کا مسئلہ ہوتا ہے, بلڈ کلاٹس چھوٹے چھوٹے بنتے ہیں, تو انہوں نے مطلب ریسرچ دکھائی کہ کوئی ایک اسپیسیفک دوائی ہوتی ہے جو خون کو پتلا کرتی ہے تاکہ یہ کمپلیکیشنز نہ ہو. تو جب وہ ہم نے یوز کرنا شروع کیا تو پھر بھی اتنا سروائیول ریٹ امپروو نہیں ہوا, لیکن ایک دو اس طرح کے کیسز تھے جس میں ہم نے ان کی بہتری نظر آئی ہے ہمیں. تو ابھی ایگزیکٹلی تو بتانا آئی تھنک میری طرف سے غلط ہوگا, لیکن ایٹ لیسٹ ہمارے اسپیسیفک ہاسپٹل جس میں میں کام کر رہا تھا اس میں سروائیول ریٹ 10-20% سے بھی کم لوگ تھے جو کہ ایک دفعہ وہ اس مصنوعی مشین پہ چلے جاتے ہیں تو وہ اسے باہر نکل مطلب اس سے ہٹنا اور پھر گھر واپس جانا تو کافی کم لوگ ہم نے دیکھے.
تو کون سی خاص دوائیں جو آپ لوگ اس وقت استعمال کر رہے ہیں بتا سکیں گے آپ؟
تو انیشلی کافی نیوز پہ اسپیشلی امریکہ میں تو بہت ہی چرچا رہا اس کا, جو ہم نے سنا انیشلی ہائیڈروکسی کلوروکوئن اور ایزیتروومائسن. پریزیڈنٹ ٹرمپ نے اپنے پریس کانفرنس میں ان کو کافی دفعہ ہائی لائٹ کیا, تو پہلے تو ہم وہ یوز کر رہے تھے, ابھی بھی کچھ ڈاکٹرز ابھی بھی وہ یوز کر رہے ہیں, لیکن شاید لوگوں کو پتا نہ پتا, لیکن ریسرچ کے مطابق اس میں اتنا فائدہ نظر نہیں آیا کہ اس سے اس مرض کا کوئی کیا کہتے ہیں لارج ڈیفینیٹلی ہو سکتا ہے. تو ابھی بھی وہ یوز کر رہے ہیں کچھ ڈاکٹرز, لیکن جیسے میں نے کہا کوئی وہ ہمیں اسپیسیفک وہ کیوں نہیں نظر آیا ان دوائیں یوز کرنے میں.
تو پھر کچھ اور کیا آلٹرنیٹ کیا ہو رہا ہے اس وقت؟
آلٹرنیٹ تو ابھی ایک دوسری انہوں نے دوائی وہ بھی ریسرچ کی ریمڈیسیویر کے نام سے, وہ لوگ یوز کر رہے ہیں, لیکن وہ اسپیسیفک مطلب خاص کنڈیشنز کے اندر یوز کیا جاتا ہے, سارے پیشنٹس میں نہیں یوز ہوتا کیونکہ اس کے کافی زیادہ سائڈ افیکٹس ہیں, تو وہ لوگوں کو پہلے دھیان میں رکھنا پڑتا ہے اس سے پہلے کہ وہ اس پیشنٹ کے لیے یوز کریں.
تو پھر کیا صورتحال کیا ہے اس وقت؟ پیشنٹس کی تعداد آپ نے کہا کہ بفلو کے آپ کے ہاسپٹل میں تو کم ہو گئی ہے, لیکن اوور آل تو نیو یارک میں کچھ بہتری آئی ہے؟
جی, نیو یارک سٹی اور جو باقی سٹیز ہیں ان میں فرق یہ ہے پاپولیشن ڈینسٹی, مطلب آپ ایک شہر کی آبادی کو بھی مد نظر رکھتے ہیں, کیونکہ نیو یارک سٹی اتنا بڑا شہر ہے, آبادی بہت زیادہ ہے اور لوگ زیادہ تر چھوٹے سے ایریا میں مطلب اپارٹمنٹس ہیں کافی زیادہ, تو ان جو ایک دوسرے کو ایکسپوزر کرنے کا وہ چانس ہے وہ نیو یارک سٹی کے جیسے شہر میں بہت زیادہ ہوتا ہے. بفلو جو ہے وہ تھوڑا سا مطلب کہہ لیں چھوٹے شہر ہے اور آبادی اتنی زیادہ نہیں ہے, تو یہاں پہ جو ہم یہ سوشل ڈسٹینسنگ ٹرم یوز کرتے ہیں یہاں پہ وہ یہاں پہ تھوڑا بہت زیادہ آسان ہے, نہ کہ نیو یارک سٹی میں, کیونکہ اگر آپ ایک اپارٹمنٹ بلڈنگ میں رہ رہے ہیں تو آپ وہی ایلیویٹر یوز کریں گے, آپ وہی انٹرنسز یوز کرتے ہیں, تو کچھ لوگ ماسک اگر نہیں پہنتے تو آبویسلی اگر ایک ہی ایلیویٹر میں یا ایک ہی چھوٹے سے اسپیس میں ہے تو وہ زیادہ چانس ہے کہ آپ کسی اور کو وہ وائرس ٹرانسفر کر دیں.
تو یہ صورتحال ہے. اور جو پیشنٹس فوت ہو جاتے ہیں ان کے لیے بھی پھر تدفین کا بھی خاص اہتمام ویسے نہیں ہو رہا جیسا کہ پہلے ہوا کرتا تھا؟
تو ہمارے ہاسپٹل میں تو اگین بفلو کیونکہ آبادی کے حساب سے اتنا بڑا شہر نہیں ہے, تو یہاں پہ اتنا مسئلہ ابھی سامنے نہیں آیا. نیو یارک سٹی اگین وہ بہت بڑا شہر ہے, اس کی آبادی بہت زیادہ ہے, ادھر ایک ادھر آئی تھنک آج امریکہ کے لحاظ سے 1/3 جو ٹوٹل کیسز ہیں امریکہ میں وہ صرف نیو یارک سٹی یا نیو یارک اسٹیٹ کے ہیں, تو وہاں پہ زیادہ مسئلہ نظر آ رہا ہے نہ کہ بفلو میں.
تو آپ نے جن پیشنٹس کا علاج کیا یا جن کو آپ نے ہینڈل کیا, तो वो टोटल कितने थे और उनमें से कितने सर्वाइव किया जब वो आपके जेरे इलाज थे आपके हॉस्पिटल में?
तो मेरे ख्याल से मैंने तकरीबन 40 से 50 पेशेंट टोटल देखे हैं, जिसमें से आधे कम से कम आईसीयू में थे, जो कि वेंटिलेटर मशीन पे थे। उसमें से जैसे मैंने कहा, तकरीबन 20 में से फर्स्ट करने हैं, 16 से 17 जो पेशेंट थे वो सर्वाइव नहीं किया। उन्होंने सिर्फ दो तीन थे जो कि सर्वाइव कर गए थे, और वो काफी मतलब यंग थे एज कम्पेयर टू जो ये बाकी सारे थे। एक हमारा 40 साल का पेशेंट था, एक 50 साल का, और कुछ एक था जो 38 साल का था। तो उनमें से जो दो पेशेंट्स थे उनको और कोई मर्ज नहीं था, ना उनको ब्लड प्रेशर था, ना दिल की कोई बीमारी थी, ना डायबिटीज था। तो ये सारी
सर्वाइव
दुनिया
कर।
में ज्यादातर ये देखा जा रहा है कि जिनको ज्यादा अमराज ना लाहक हो, उनका चांस ज्यादा होता है सर्वाइव
तो
करने
बाकी जो 20 पेशेंट थे वो रिकवर होकर चले गए?
का। वो हाँ, वो जनरल मेडिकल वार्ड में थे, उनको थोड़े बहुत ऑक्सीजन की जरूरत थी, 2-3 दिन उनको सांस की तकलीफ थी, तो उनको 2-3 दिन थोड़ा बहुत ऑक्सीजन पे रखा। जब उनकी बुखार उतरा और वो थोड़ा बहुत बेहतर फील करने लगे, और ऑक्सीजन जब उनको नहीं दरकार था तो फिर वो उनको घर डिस्चार्ज कर दिया।
कर दिए। और घर जाकर भी फिर उन पर कभी कोई वापस भी आया?
अभी तक जो मैंने देखे हैं उनमें से तो कोई वापस नहीं आया, लेकिन अगर वो जिस तरह मैंने कहा हमारा एक डेजिग्नेटेड कोरोना के लिए अस्पताल था, अगर वहां पे गए हैं वो मैंने फॉलो नहीं किया शायद। लेकिन हमारे जितना हमें इन्फॉर्मेशन मिली है, मतलब दोबारा कोई पेशेंट दाखिल नहीं हुआ कोरोना के साथ हमारे सिस्टम में।
अच्छा, तो और जो डॉक्टर्स हैं उनमें क्या इस कोरोना का कोई इन्फेक्शन आपने देखा आपके हॉस्पिटल में या इर्द-गिर्द के हॉस्पिटल्स में?
अपने तौर पे तो मैं जिन डॉक्टर के साथ मैंने काम किया है, मुझे सिर्फ दो डॉक्टर्स का पता है जिनको कोरोना इन्फेक्शन खुद हुआ। एक हमारे कार्डियोलॉजिस्ट थे, काफी सीनियर हैं, 65 साल उनकी भी उम्र है कुछ, तो वो तो काफी मतलब उनको ना हॉस्पिटल में एडमिट होना पड़ा, उनको बस 2 हफ्ते घर में कहा था कि आप घर पे रहें, उन्होंने वो 2 हफ्ते घर पे गुजारे, और उसके बाद अभी फिर दोबारा मैंने काम शुरू कर दिया। जो हमारे दूसरे डॉक्टर थे वो काफी बीमार रहे, अभी भी हैं, अभी भी हॉस्पिटल में, पिछले 3-4 हफ्तों से ही वो हॉस्पिटल और आईसीयू में।
तो आप क्या एहतियाती तदाबीर के तौर पर, आपके पास तमाम जरूरी सामान जो है इक्विपमेंट वो मौजूद होता है सारे डॉक्टर्स के पास ताकि वो महफूज रहें अपने मरीजों का इलाज करते हुए इसकी इन्फेक्शन में मुब्तला ना हो?
जी, एहतियाती तदाबीर तो जैसे ही कि आपने दिन में जितनी बार भी आप हाथ धो सकें, मास्क पहन पहन के रखें, जो एक हद बताई हुई है, डिस्टेंस बताई हुई है कि आपने दूसरों से दूर रहना है, स्पेशली अगर कोई छींक रहा है या वो खांस रहा है तो उनसे थोड़ा दूर रहें। वो तो ऑब्वियसली अस्पताल में वो हमें चेक किया जाता है एंटर होने से पहले, कि अगर किसी को बुखार है थर्मामीटर के साथ चेक करते हैं, अगर किसी का थोड़ा बहुत भी टेम्परेचर ज्यादा हो तो वो उनको वापस भेज देते हैं। फिर एंट्रेंस पे ही हमें मास्क मुहैया किए जाते हैं, वो फिर पहन के हम अंदर अपने जो स्पेसिफिक जहाँ पे हमने काम करना होता है वहां पे चले जाते हैं। फिर अगर हमें कोरोना के पेशेंट्स देखने पड़ते हैं तो हमें उस N95 और गाउन और हेड कवर और वो सारा कुछ पहनने को देते हैं, क्योंकि خبروں میں تو جس طرح ہم نے سنا ہے کہ کافی زیادہ مسئلہ ہے پروٹیکٹیو یہ چیزیں ملنے وہ میں پھر یہ کہوں گا نیو یارک سٹی میں کیونکہ بڑا شہر ہے کافی زیادہ لوگ ہیں تو شاید وہاں پہ ان کو obviously مسئلہ ہوا ہوگا لیکن ہمارے اپنے ہاسپٹل سسٹم میں ابھی تک کوئی اس طرح کا مسئلہ نہیں پڑا جدھر ہمیں ماسک نہ مہیا کیے جائیں یا کوئی
تو ایک دن میں انہوں نے ابھی ڈاکٹر سہور نے ہمیں بتایا کہ ایک دن میں کم از کم 12 مرتبہ گاؤن بدلنے پڑتے ہیں ایک جو کرونا کا جو ڈاکٹر جو علاج کر رہا ہوتا ہے.
جی آپ کو اگر آپ ایک پیشنٹ کے ہمارا آئی سی یو تھوڑا ڈفرینٹ ہے اگر آپ ایک گاؤن اور ایک ماسک یوز کرتے ہیں N95 ماسک تو آپ کو یا تو وہ صرف 5 گھنٹے کے لیے مسلسل طور پہ استعمال کر سکتے ہیں یا پھر آپ 3 ڈفرینٹ مریض اس ماسک پہنتے ہوئے دیکھ سکتے ہیں. اگر آپ نے 3 مریض دیکھ لیے تو آپ کو ماسک اور گاؤن چینج کرنا پڑتا ہے. تو جیسے میں نے کہا شروع میں تو ہمارے پاس کافی زیادہ پیشنٹس تھے تو ہم ہر دوسرے یا تیسرے پیشنٹ دیکھنے سے پہلے پورا گاؤن اور ماسک چینج کرتے تھے. تو اوسطاً تقریباً اتنا ہی بنتا ہے تقریباً اگر آپ کے پاس 20-25 آئی سی میں سر کے پیشنٹس ہیں تو 8 سے 10 دفعہ تو چینج کرنا پڑتا.
تو بے حد شکریہ ڈاکٹر کاشف سبت, آپ نے بڑی تفصیل سے بتایا کہ بفلو میں جہاں آپ کرونا کے مریضوں کا علاج کر چکے ہیں اور آج کل دوسرے مرکز میں ہیں جہاں کرونا کے مریض کم ہیں, لیکن آپ کو ایکسپیرینس ہے کہ آپ نے کرونا کے 200 مریضوں کے ہاسپٹل میں کام کیا اور 40 مریضوں کو آپ نے خود بھی دیکھا جس میں سے 20 سروائیو بھی کیے اور صرف یعنی جو بڑی عمر کے لوگ تھے ان میں سے صرف 3 سروائیو کر سکے اور 17 جو تھے وہ انتقال کر گئے. اور یہ ایکسپیرینسز جو ہیں یہ کیا ایک ڈاکٹر اور خاص طور پر ایک پاکستانی ڈاکٹر جب ایسی جگہوں پر کرونا کے مریضوں کا علاج کر رہا ہے تو کیا اس کی فیلنگز ہیں, کیا وہ کہنا چاہتا ہے کسی سے بھی اپنے عزیزوں سے سننے والوں سے تو کہیے.
جی سب سے زیادہ افسوس مریضوں کے لیے ہوتا ہے کیونکہ جس طرح پیشنٹ ایڈمیٹڈ ہوتے ہیں اگر نارمل اگر یہ کرونا کا ٹائم نہ ہوتا تو جب پیشنٹ سروائیو نہیں کر رہے ہوتے تو وہ اپنے فیملی کو ساتھ پانا چاہتے ہیں, لیکن کیونکہ کرونا وائرل انفیکشن ہے تو اس کو روکنے کے لیے فیملیز کو اجازت نہیں ہوتی مریض کو دیکھنے کے لیے. تو اس ٹائم پہ کافی افسوس ہوتا ہے کیونکہ کچھ پیشنٹس ان کو یہ احساس ہوتا ہے کہ وہ نہیں سروائیو کر پائیں گے لیکن پھر بھی ان کی فیملی ان کے ساتھ نہیں ہوتی, تو اس ٹائم پہ کافی برا فیل ہو رہا ہوتا ہے کیونکہ اس ٹائم پہ انسان کو سب سے زیادہ ضرورت ہوتی ہے اپنے عزیز رشتے داروں کو ساتھ ہونے کے لیے. تو وہ کافی مشکل ایکسپیرینس,
لیکن
تو وہ بیسیکلی وہ فیس ٹائم اور فون سے بات کرواتے ہیں.
بہت تکلیف دہ حالات ہیں اور پوری دنیا ہی ان مسائل کا سامنا کر رہی ہے, لیکن ڈاکٹرز اور نرسیں اور طبی عملہ جو ہے اس کے لیے ایک بہت ہی آزمائش کا وقت ہے اور سبھی اس سے نمٹنے کی کوشش کر رہے ہیں اور یہ ایک اچھی بات ہے. اور ہمارے پاکستانی جو دنیا بھر میں ہمیں سن رہے ہیں ان کو بھی معلوم ہوگا کہ پاکستانی ڈاکٹرز بھی کس طرح اس وقت اس مشکل وقت میں جن جن ملکوں میں بیرون ملک موجود ہیں وہ کس طرح ہمت سے کام لے کر اپنے فرض کو ادا کر رہے ہیں, اپنے آپ کو خطرے میں ڈالتے ہوئے بھی اپنے فرض کی ادائیگی کر رہے ہیں. ہماری دعا کہ آپ تمام ڈاکٹروں کو اور سبھی کو جو طبی عملہ ہے ان کو خدا تعالیٰ لمبی عمر دے اور کرونا وائرس کے عذاب سے یا مشکل سے محفوظ رکھے. بہت شکریہ ڈاکٹر کاشف سمد, آپ نے بفلو کے ایک ہاسپٹل سے ہم سے گفتگو کی اور ہمارے سننے والوں کو بہت مفید معلومات فراہم کی, بہت شکریہ.
بہت شکریہ.
تھینک یو.
اس کے ساتھ ہی وائس آف امریکہ واشنگٹن سے آج کا یہ پروگرام ختم ہوتا ہے. یاسمین جمیل کو اجازت دیجیے, خدا حافظ.
اس پروگرام میں جو نقطہ نظر پیش کیے گئے وہ خالصتاً ہمارے مہمان شراکا کے تھے, اور وہ وائس آف امریکہ کے موقف یا امریکی حکومت کی پالیسی کی نمائندگی نہیں کرتے.